यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्ने समय आजसम्म। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता मागको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण गर्ने निर्णय। र म्यानमारमा सेनाले 2021 सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गतको मतदान शुरू।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्न शुरू भएको छ। निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार हिजो र आज समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने समय तोकिएकोमा केही राजनैतिक दलले हिजै सूची पेश गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राजनैतिक दलले आजसम्म पेश गरेका समानुपातिक तर्फको बन्द सूचीबारे पुस 15 20 गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो। त्यसपछि पुस 21 27 गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। माघ 4 गते बन्द सूची र माघ 20 गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। साना दलले हिजो समानुपातिक तर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त रहेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकमा पार्टीले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेद्वारको नामावलीबारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकमा समानुपातिक तर्फको 110 जना उम्मेद्वार छनौटबारे छलफल भएको र आज मात्रै अन्तिम रूप दिई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ। जिल्ला र प्रदेश तहका समितिहरूबाट सिफारिश भई आएका नामावलीमा आवश्यकता अनुसार प्रदेश र जिल्ला समितिहरूसँग समेत छलफल गरी उम्मेद्वारको अन्तिम नामावली तयार गर्ने प्रयास भइरहेको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय सुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वत कार्यवाहीमा परेका नेता कार्यकर्ताको बाँकी अवधि माफी मिनाह गरेको छ। पार्टीका तर्फबाट मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सबै प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्य समितिलाई आइतबार परिपत्र गर्दै कार्यवाहीमा परेका सबै नेता कार्यकर्ताको कार्यवाही फुकुवा भएको जानकारी दिनुभएको हो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको पुस 12 गते बसेको बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीभित्र वृहत एकता कायम सबैको कार्यवाही मिना गर्ने निर्णय गरेको थियो। पत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेद्वार वा पार्टीले समर्थन गरेका उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिने, उम्मेद्वारका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीत काम गरेकाको क्रियाशील सदस्यता निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको पौडेलले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले आसन्न फागुन 21 गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको बैठकले सोमबार आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिक तर्फ उम्मेद्वार बन्द सूचीलाई नै अन्तिम रूप दिएर आयोगमा बुझाउनेछ। उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेश गरिएको समानुपातिक तर्फको बन्द सूचीका विषयमा छलफल भएको बताउनुभयो। बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताउनुभयो। पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा हिजो प्रकाशित आचार संहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचार संहितामा विगतमा झैं कति बुदालाई परिमार्जन गरी नयाँ आचार संहिता तयार गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आचार संहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। सरकार र प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू बीचको संवाद हीनताको अन्त्य भएसँगै फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको वातावरण बन्दै गएको छ। सहकर्मी तुलसी सापकोटाको एक रिपोर्ट।
फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएपछि निर्वाचन प्रतिको संशय विस्तारै हट्दै गएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुष 8 गते प्रधानमन्त्री सुशीला कार्की समेतलाई सहभागी गराई नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखहरूसँग छलफलको वातावरण बनाएर सरकार र शीर्ष नेताहरूबीचको संवादहीनताको अन्त्य गराएपछि सरकार र दलहरूबीच घनीभूत छलफलको शुरूआत भएको छ। को राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका संचार मन्त्री जगदीश खरेलले तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि पुष 12 गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सहित नेताहरूबीच छलफल भएपछि मुलुक अब निर्वाचनमा होमिने निश्चित देखिएको विश्लेषकहरूको भनाइ छ। लेखक एवं विश्लेषक झलक सुवेदी।
निर्वाचनको वातावरण बन्दै गएछ। पहिलाको संसदमा रहेको मुख्य राजनीतिक दलहरू र सरकारका बीचमा केही दूरीहरू थिए। त्यो हालले राष्ट्रपतिको संयोजनमा भएको वार्ता र बालुवाटारमा प्रधानमन्त्री र कंग्रेस, एमाले र नेकपाका प्रमुख नेताहरूको बीचमा जुन संवाद भयो त्यसले चाहिँ केही आशंकाहरू हटाएको छ। एमालेको तर्फबाट सुरक्षासँग सम्बन्धित प्रश्न उठाइएका छ। यी कुराहरू चाहिँ क्रमशः हट्ने र चुनाव चाहिँ हुन्छ। हिजो सम्बन्धको अवस्था विश्लेषण गर्दा सरकार र दलहरूको बीचको सम्बन्ध हेर्दा चुनाव हुन्छ, मैले अहिले यति भन्न सक्छु।
सरकारसँगको वार्तामा दलहरूले निर्वाचन सुरक्षाको विषय प्रमुख रूपमा उठाउँदै आइरहेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनस्थापनाको रिट दायर गरे पनि सुरक्षाको प्रश्न उठाउँदै निर्वाचनको भित्री तयारी गरिरहेको, उनीहरूले निर्वाचन आयोगमा बुझाउन लागेको समानुपातिक तर्फको उम्मेद्वारीको बन्द सूचीबाटै प्रष्ट हुन्छ। सुरक्षाको प्रश्न महत्वपूर्ण भए पनि द्वन्द्वकालमा समेत निर्वाचन भएको बताउनुहुन्छ विश्लेषक झलक सुवेदी।
जेलीहरूले पनि कुरा बुझेका छन् कि चुनाव आवश्यक छ। चुनावमा जानको निम्ति जुनसुकै पार्टीले पनि स्वतन्त्र रूपमा चुनाव प्रचार गर्ने अवसर पाउनुपर्छ। चुनाव हुन्छ, शान्ति सुरक्षाको स्थिति त नेपालको हाम्रो अनुभव छ। 54 सालमा एकदमै जोखिमपूर्ण स्थितिमा चुनाव भएकै हो। एउटा पार्टी चुनावमा जाने एउटा पार्टीले सरकारभन्दा बाहिर समानान्तर ढंगले हतियारबद्ध समूह भएको थियो त्यति बेला चाहिँ। त्यति बेला त चुनाव भयो, अहिले नहुने भन्ने हुँदैन।
सरकारले राजनीतिक दलहरूसँग वार्ता र छलफल गरी निर्वाचनको वातावरण बनाउन गठन गरेको तीन सदस्यीय वार्ता समितिले पनि राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्रता दिँदै आएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा संयोजक, संचार मन्त्री जगदीश खरेल र प्रधानमन्त्री कार्कीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सदस्य रहेको समितिले राजनीतिक दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको घर घरमा पुगेर नै वार्ता तथा छलफल गरिरहेको छ। निर्वाचनको माहौल बनाउन राजनीतिक वार्ता र संवादलाई तीव्रता दिएर सरकार र समिति अगाडि बढ़िरहेको र सरकारले निर्वाचनमा सुरक्षाको प्रबन्ध मिलाएको बताउनुहुन्छ वार्ता तथा संवाद समितिका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल।
मुख्य राजनीतिक दलसँग भेटघाट गरेका छौं, एउटा राजनीतिक दलसँग मात्रै पनि भेटघाट गरेका छौं, कतिपय मुख्य नेताहरूसँग भेटघाट भइसकेको छ। यसरी सरकार चुनाव गराउने कुराहरूमा प्रतिबद्ध छ। हामी यो वार्ता छलफल लगातार अगाडि बढ़ाइरहेका छौं र यसमा निरन्तरता हामी दिन्छौ। जसरी पनि फागुन 21 चुनाव गर्ने दृढता छ, सरकारको तयारी छ र त्यही अन्तर्गत राज्यका निकायहरू खास गरेर निर्वाचन आयोग, रक्षा निकाय, अरू सरकारवाला निकाय सबै नै निर्वाचनमा केन्द्रित भएको अवस्थामा अब निर्वाचन चाहिँ सुनिश्चित भयो, त्यही बाटोमा सरकार अगाडि बढ़िरहेछ।
पछिल्लो समय निर्वाचनका लागि सरकारले गरिरहेको प्रयास र निर्वाचन गराउन भइरहेको पहलले निर्वाचनको वातावरण बन्दै गएको र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार लागिरहेकाले केही समय अघिसम्म निर्वाचन हुनेमा रहेको आशंका अब हटेको छ र विस्तारै निर्वाचनको माहौल बन्दै जाने देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, लोसपा नेपाल बीच एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्त ठाकुर सहित पदाधिकारीहरूको काठमाण्डुमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। बैठकले देशको वर्तमान राजनैतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्नुपर्ने निष्कर्ष निकालेको छ। यता पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबूत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ। संयुक्त बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई अझ सशक्त बनाउँदै एकीकृत रूपमा अघि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुधे सहमति भएको छ। सहमति अनुसार आसन्न प्रतिनिधि सभा निर्वाचनपछि रासोपाको संसदीय दलको नेता तथा रासोपाका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेद्वार बालेन्द्र शाह हुने सहमति भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनैतिक पार्टी जेएनजी प्रतिनिधि सहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन 21 गतेको निर्वाचनको वातावरण बनेको बताउनु भएको छ। संचार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा हिजो आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनैतिक पार्टीहरूको तदारूकताका कारण निर्वाचन सुनिश्चित भएको बताउनुभयो। वहाँले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको माहौल बनेकाले घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न अनुरोध गर्नुभयो। संचार मन्त्री खरेलले आम संचार क्षेत्रले सकारात्मक सोचका साथ अझ निष्पक्ष, सृजनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सामग्री सम्प्रेषण गर्न संचारकर्मीसँग अनुरोध गर्नुभयो। नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकाया नेतृत्वको टोलीले हिजो राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै यस्तो माग गरेको हो। लुम्बिनी प्रदेशलाई हिजो एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लालाई साक्षर घोषणा गरिसकेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो साक्षर प्रदेश घोषणा गर्नुभयो। साक्षर नेपाल घोषणा अभियान अन्तर्गत 15 60 वर्ष उमेर समूहका 95% नागरिक साक्षर भएसँगै सिंगो प्रदेशलाई साक्षर घोषणा गरिएको हो। 6 बन्द रहेको रसुवागढ़ी नाकामा आवत जावत शुरू भएको छ। हिजो बिहानदेखि नेपाली ट्रक केरुङतर्फ जान शुरू गरेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल चीनबीच लेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुष 17 गतेदेखि रसुवागढ़ी नाका खोल्ने सीमा क्षेत्रका चिनिया समकक्षीले जानकारी पठाएको जानकारी दिनुभयो। गत असार 24 गते अगाडि सामग्री ल्याउन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधि समेत केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताउनुभयो। लेन्दे खोला मितेरी पुल बाढ़ीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलनामा यस अवधिमा भन्सार शुल्क बापत उठ्ने राजस्व 20 अर्ब रूपियाँ नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा हिटर वा गिजर लगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोर दोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गर्नुभयो। मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नु अघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्न पनि अनुरोध गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका छका एक वृद्धाको बाघको आक्रमणमा परि मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले भारतको दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका पुनर्वास नगरपालिका छका 70 वर्षीय सुना निरौलाको बाघको आक्रमणमा परि मृत्यु भएको जानकारी दिनुभयो। हिउँ चितुवाको तथ्याङ्क संकलनको उद्देश्यका साथ मनाङमा हिउँ चितुवा सर्वेक्षण भइरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा संकटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाइका प्रमुख ढक बहादुर भुजेलले जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने नार्फु, निङस्याङ, खाङसार, तिलिचो, गुमसाङ, भीमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख वासस्थान मध्ये एक रहेको विज्ञले पुष्टि गरेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले 3,50,000 बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो। आयोगले मतदाता नामावली खरिदका लागि 1,000, सवारी साधनमा 70,000, सवारी इन्धनमा 10,000, प्रचार प्रसार सामग्रीमा 14,500 रूपियाँ खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ। यसै गरी ढुवानी 10,000 रूपियाँ, गोष्ठी अन्तर्क्रियाका लागि 1,00,000 रूपियाँ, अन्य प्रचार प्रसार छापा एवं विद्युतीय माध्यममा 14,500 रूपियाँ खर्च गर्न पाइनेछ। त्यस्तै कार्यालय सञ्चालन 70,000, प्रतिनिधि परिचालन 30,000 र विविध शीर्षकमा 30,000 खर्च गर्न पाउनेछन्। आगामी माघ 11 गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा सेनाले सन् 2021 सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत मतदान शुरू भएको छ। तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरूदेखि नै विवादको घेरामा परेको छ। 3 चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप 2 चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पहिलो चरणमा देशका 330 मध्ये 102 स्थानमा मतदान भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। दोस्रो चरण अन्तर्गत जनवरी 11 र तेस्रो चरणमा जनवरी 25 निर्वाचन हुने तय भएको छ। निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। थाइल्याण्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौदेखि जारी लड़ाई अन्त्य गर्न नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लंघन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि थाइल्याण्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो। नयाँ सम्झौताले 72 घण्टाको युद्धविरामपछि थाइल्याण्डले जुलाईको लड़ाईपछि नियन्त्रणमा लिएका 18 जना कम्बोडियाली सैनिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जुन कम्बोडियाको प्रमुख माग रहँदै आएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रूसले सैन्य माध्यमबाट आफ्नो विशेष सैन्य अपरेशनका सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति पुटिनले चीफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोव र विभिन्न युद्ध समूहका कमाण्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गर्नुभएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि क्षेत्रको विकास र विस्तार गरी व्यावसायिक बनाउने उद्देश्यका साथ सरकारले कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कार्यान्वयनमा ल्याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग समेत गर्नेछ। मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदा सम्बन्धी सूचना प्रवाह गरी अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पुर्याउने उद्देश्य कार्यविधिको रहेको छ। मौरी पालन तथा च्याउ खेती सम्बन्धी व्यावसायिक, वैज्ञानिक एवं नवीनतम प्रविधि र सूचनाको आदान प्रदान गर्न कार्यक्रम मार्फत योगदान पुग्ने अपेक्षा गरिएको छ। मौरी मूल्य श्रृंखला र च्याउ खेतीमा आबद्ध कृषक, व्यवसायी, सेवाग्राही, सेवा प्रदायक लगायत सरकार भएकाहरू बीच व्यावसायिक सम्बन्ध एवं सहकारी स्थापना गर्न समेत योजनाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। आइतबार नेपाली शेयर बजारको कारोबारमा उच्च अंकको सुधार भएको छ। आइतबार निफ्टी परिसूचक 47.55 अंकले बढ़ेर 2,633.42 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 328 कम्पनीहरूका 1,34,67,000 शेयरहरू 5,53,13,70,000 रूपियाँमा किनबेच भएका छन्। आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीहरूको शुरू मूल्यमा सुधार भएपछि समग्र बजार सूचक उच्च अंकले बढ़ेको छ। आइतबार नेप्से सूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। युरोपियन युनियनले दिगो प्याकेजिङ प्रवर्धन गर्ने उद्देश्यले युवा उद्यमीहरूलाई लक्षित गर्दै अनुदानका लागि नवीन नव प्रवर्तनमा आधारित व्यावसायिक सोच पेश गर्न आह्वान गरेको छ। युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा संचालित ग्रीन शिफ्ट नेपाल परियोजना अन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरण मैत्री र दिगो प्याकेजिङ सम्बन्धी नवीन सोच प्रस्तुत गर्ने युवा उद्यमीहरूलाई अनुदान प्रदान गरिने भएको छ। अनुदानका लागि बागमती, लुम्बिनी र मधेस प्रदेशका युवाहरूले आफ्नो सोच सहितको प्रस्ताव आगामी माघ 1 गते भित्र पेश गर्नुपर्नेछ। आइतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। विगत केही दिनदेखि बजारमा सुन चाँदीको मूल्य लगातार बढ़िरहेको छ। आइतबार छाप भएको सुनको मूल्य प्रतितोला 2,70,600 र त्यति नै परिणामको चाँदीको मूल्य 4,835 कायम भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सट्टै सुविधामा हेरफेर गरेको छ। आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले 20,00,000 अमेरिकी डलर र अन्य व्यवसायले 4,00,000 अमेरिकी डलर बराबर सट्टै सुविधा पाउने व्यवस्था गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोर्ट अवार्डको 22 संस्करण पुस 23 गते पोखरामा आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मन एनएसजेएफले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ 29 गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका कारण पोखरामा हुने भनिएको अवार्ड अन्तिम समयमा स्थगित भएको थियो। यसै गरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रूपमा रहेको पिपुल्स चोइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। स्पोर्ट अवार्ड पोखरा स्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस 22 गते पोखरामा एनएसजेएफ स्पोर्ट समिट हुनेछ। मञ्चका महासचिव अञ्जन खड्काले अवार्डलाई चलायमान बनाउन स्पोर्ट समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमिक बारे बहस हुने जानकारी गराउनु भयो। एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2081 दश विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्षको उत्कृष्ट खेलाड़ी पुरूष, वर्षको उत्कृष्ट खेलाड़ी महिला, वर्षका उत्कृष्ट खेलाड़ी युवा, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड र टीम अफ द इयर रहेको छ। वर्ष खेलाड़ी पुरूष, महिला, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ। लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कपडलमा आइतबार सम्पन्न सोमो बीको खेलमा खेमजी युवा क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो, जिससँगै पुलिसले 6 पुर्याए। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। पुलिसले सेमी फाइनल प्रवेश गर्न अब सोमो डीको उपविजेतासँग खेल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराईका अधिकांश भागमा हुस्सो कुहिरो लाग्नुका साथै देशका पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्ने समय आजसम्म। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच एकीकरण गर्ने निर्णय। र म्यानमारमा सेनाले 2021 सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गतको मतदान शुरू। रेडियो नेपालबाट बिहान 7 समाचार सक्यो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।